पत्रकारिण अभिवादन प्रिय कसर अनुरागी यहाँहरुका माझमा आजको नूतन भेट र नयाँ श्रृंखलामा हाजिर हुन पाएका छौं र यहाँहरुको साथमा आज सदाझैं आजको शनिबासरीय बसाईमा मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो स्टेशन कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikaefm.com.np मार्फत संसारभर हामीलाई सुनिरहनु हुने तमाम आदरणीय श्रोताहरू आजको बसाईमा पनि उपस्थित भइसकेका छौं। दर्पण पारेका मित्र राकेश हुनुहुन्छ र म छु यहाँहरुका माझमा तपाईकै गजल मनको राज विजय राज। हामी हप्ताको दुई दिन यहाँका माझमा गजलमय भएर आउने गर्छौ। हप्ताको बुधबार र शनिबार दुई दिन आउने क्रममा बुधबार तमाम श्रोताहरूसँग टेलिफोन मार्फत तपाईँका गजलहरू सुन्ने गर्छौ भने हामी शनिबारसरीय बसाईमा यिनै साहित्यका अग्रज र श्रष्टाहरूसँग विशेष भराको सारी रहनेछ। आजको अंक म शुरू गर्नुभन्दा अगाडि यहाँहरूसँग मोती जयन्ती जो आज पनि मनाइँदैछ आज पनि मनाइएको छ, विशेष गरी हिजो मोती जयन्ती हो र मोती जयन्तीको दिन अधिकांश साहित्यिक श्रष्टाहरू मोतीको विभिन्न चर्चा परिचर्चा उहाँको व्यक्तित्व कृतित्वका बारेमा विभिन्न ठाउँमा चर्चा परिचर्चा भइसकेका छन् र पनि चितवन जिल्लालाई हेर्दाखेरि हिजो चितवन जिल्ला गजलमय नै बनेको थियो। वास्तवमा साहित्यिक उत्सव र गजलको उत्सव नै मान्नुपर्छ। मोती जन्मिएका थिए र त गजल जन्मियो, गजल छ र त आज धेरै श्रष्टा छन्, हामी यसरी पनि बुझिराखेका छौं र मोतीको सम्झनामा हामी अझै रहेका छौं र यहाँहरूसँग निरन्तर छौं र नेपाली साहित्यको उत्थान र उन्नयनका लागि हाम्रो प्रयास निरन्तर जारी रहनेछ। हिजो कालिका एफएम परिसरमा सम्पन्न मोती तिम्रो सम्झनामा खुल्ला गजल वाचन प्रतियोगिता जुन थियो, सो प्रतियोगितामा सहभागी हुनुहुने सम्पूर्ण प्रति आभार व्यक्त गर्न चाहन्छौ। जसले प्रतिस्पर्धामा जित्नुभयो उहाँहरूलाई पनि विशेष शुभकामना र बधाई र यस सँगसँगै समग्र साहित्यिक श्रष्टाहरूले जुन ऊर्जा देखाउनु भएको छ कालिका एफएम प्रालीप्रति यो धेरै सराहनीय छ। यसको प्रशंसाका शब्दहरू थोरै होलान् मैले यहाँहरूप्रति अहिले व्यक्त गर्दा, त्यसैले तपाईँहरू जो साहित्यिक श्रष्टाहरू हुनुहुन्छ यहाँहरूको यो सहयोग निरन्तर नै राखोस्। त्यस्तै हिजो नै साँझ मलाई प्रभाकरजीले बिर्स्यो भन्नु होला, फेरि म प्रभाकरजीले यदि बेला सुन्दै हुनुहुन्छ भने, र त्यस्तै मेरा आत्मीय मित्र दाजु विनोद अनुजीले पनि फेरि बिर्स्यो भन्नु होला, हिजो अबेरसम्म ठूलो वर्षा भयो, राति झण्डै 10:30 11 बजेकै थियो, त्यति बेलासम्म अग्रगामी समाज नेपाल भरतपुर जो प्रभाकर पण्डितज्यू अध्यक्ष हुनुहुन्छ उहाँको अध्यक्षतामा कार्यक्रम भयो र धेरै महफिलमा त्यहाँ जम्न पाइयो। सायद वर्षा निरन्तर भइराखेको भएर पनि जमघट पातरिन सकेन, निरन्तर यहाँहरू रहिदिनु भयो। अग्रगामी समाज जो साहित्यिक समाज छ उहाँहरूप्रति पनि हामी धेरै धेरै आभारी छौं। उहाँहरूको पनि सहभागिता थियो र म पनि त्यहाँ पुगेको थिएँ, त्यति बेला प्रभाकरजीले यो कुरालाई पनि थोरै उठाउनु भएको थियो नेपालको र चितवनको त्यसमाथि मोतीराम भट्टको सम्झनाका विषयमा। कार्यक्रममा म थोरै हिजोको दिनलाई फर्केर हेरेँ, अब कार्यक्रमको सिलसिलेवार अगाडि बढाउन चाहन्छु। आजको अङ्कमा हामीसँग एकजना नारी हस्ताक्षर हुनुहुन्छ। यो बसाईमा हामी क्रमिक रूपमा यहाँहरूसँगका भलाकुसारीहरू साहित्यिक श्रष्टाहरूसँगका भलाकुसारीहरू प्रस्तुत गर्ने क्रममा आज हामीसँग म उहाँका बारेमा केही भन्न चाहन्छु र त्यसपछि मात्र एउटा मिठो गजल आवाज सुन्नेछौं। नारी साहित्य समाज नवलप्रासीका अध्यक्ष हुनुहुन्छ, प्रेमा बाङ्मय प्रतिष्ठान बर्दघाट नवलप्रासीका उपाध्यक्ष हुनुहुन्छ, त्यस्तै लक्ष्मी स्मृति साहित्य समाज कावसती नवलप्रासीका उपाध्यक्ष हुनुहुन्छ र धेरै संघ संस्थामा उहाँको आबद्धता छ र उहाँको प्रथम प्रकाशित रचना र मितिलाई हेर्ने हो भने सुरमा पत्रिका कविता साथी र एक्लै शीर्षक बझाङबाट प्रकाशन 2051। त्यस्तै उहाँको प्रकाशित कृति विधा र प्रकाशन मितिलाई हेर्दा सुनाखरी र लाली गुराँसको देश कविता संग्रह र धेरै गीति संघालो तीजका गीति संघालो उहाँले प्रकाशन गरिसक्नु भएको छ। नारायण हेटी पर्व, अत्याचारी घर लगायत प्रजातन्त्रमा प्रश्न चिन्ह उहाँले 59 दुईवटा, त्यस्तै 60 एउटा प्रकाशन गर्नु भएको हो। घरबेटी भाउजू कथा संग्रह, त्यस्तै निर्झरणी गजल संग्रह 2062 उहाँको प्रकाशन भएको छ र छन्दोबद्ध कविता संग्रह 2065 सृष्टि सौगात। सायद मैले यी रचना कृतिका बारेमा यहाँलाई भनिसकेपछि सम्भवत मलाई लाग्छ अधिकांश साहित्य अनुरागीहरूले चिनिसक्नु भएको छ आजको कार्यक्रममा को हुनुहुन्छ हामीसँग श्रष्टा। तपाईँले सही अनुमान गर्नु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। तर त्योभन्दा अगाडि मिठो गजल आवाज यहाँलाई पस्कन चाहन्छु, त्यसपछि उहाँसँगको कुराकानी म लिएर आउनेछु।
शराब पीते हैं नजर नजर से मिलाकर शराब पीते हैं हम उनको पास बिठा कर शराब पीते हैं नजर नजर से मिलाकर शराब पीते हैं इसीलिए तो अंधेरा है मैं कदम बहुत किसी कंधरा मैं कदम बहुत यहाँ घरों को जला कर शराब पीते हैं नजर नजर से मिला कर शराब पीते हैं हम उनको पास बिठा कर शराब पीते हैं नजर नजर से मिला कर शराब पीते हैं हमें तुम्हारे सिवा कुछ नजर नहीं आता हमें तुम्हारे सिवा कुछ नजर नहीं आता तुम्हें नजर में सजा कर शराब पीते हैं नजर नजर से मिला कर शराब पीते हैं हम उनको पास बिठा कर शराब पीते हैं नजर नजर से मिला कर शराब पीते
यो मिठो गजल आवाजपछि यहाँहरूलाई फेरि स्वागत छ। मैले प्रभावित घोष गरे उहाँका कृतिहरू र उहाँको विभिन्न संस्थामा आबद्धताका बारेमा। अब म उहाँको नाम लिन जाँदैछु। कृष्णादेवी शर्मा श्रष्टा उहाँले लेख्नुहुन्छ र उहाँ नवलप्रासीका श्रष्टा हुनुहुन्छ। चितवनमा पनि उहाँको ठूलो भूमिका छ। म आज उहाँलाई कार्यक्रममा पाउँदा धेरै हर्षित छु र स्वागत गर्न चाहन्छु। स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद कार्यक्रम प्रस्तुता विजयराज अधिकारीज्यू राकेशलाई मेरो तर्फबाट।
अनि आराम हुनुहुन्छ?
हजुर ठिकै छ, आराम भन्नु पर्यो।
कस्तो चल्दैछ दिनचर्या?
ठिकै छ, गर्मी छ, समय मिलेको बेला केही लेख्ने गर्छु। अहिले म एउटा महाकाव्यको तयारीमा जुटिरहेकी छु।
महाकाव्यको
तयारीमा, त्यो कम्प्युटर पनि भइसक्यो, अब त्यसलाई भूमिका लेखनको कार्यक्रममा म लागेकी छु र हाम्रो वरिष्ठ कवि गोविन्दराज विनोदी सरले भूमिका लेख्दै हुनुहुन्छ। त्यसपछि जति सक्दो महाकाव्य प्रकाशन गरेर यहाँहरूको हातमा थमाउने विचारमा तल्लीन छु।
यथाशीघ्र आउँदैछ
हजुर, भन्नुपर्छ एक डेढ महिनाभित्रमा।
एकदमै, हामी एक डेढ महिनाभित्रमा एउटा व्यग्र प्रतीक्षाको विषय बनाइदिनु भयो शुरूआतमै, धेरै खुसी लाग्यो। यसको लागि शुभकामना पनि छ यहाँलाई।
धन्यवाद।
अब साहित्यिक जीवन बाहेक थोरै अर्को जीवनका विषयमा चर्चा गरौं। तपाईँ साहित्य बाहेकको जीवन के हो जस्तो लाग्छ? तपाईँ आफूले चाहिँ हेरेको जीवन, बिहोरेको जीवन, तपाईँ साहित्यिक व्यक्ति बाहेक अर्को के व्यक्ति हुनुहुन्छ?
साहित्यिक व्यक्ति बाहेक अब एउटा साहित्यले मात्रै त मान्छेलाई पुग्दो रहेनछ। समाजमा रहेपछि अनेक क्रियाकलापहरूमा संलग्न रहनु एउटा मानवीय धर्म हो र मानवीय गुण पनि हो। त्यसले अरू एउटा महिलाको नाताले घर गृहस्थीको कुरा सम्हाल्ने कुरा रहँदा रहँदै पनि मेरी म फेरि पनि एउटा समाजसेवामा समर्पित छु। आफ्नो गाउँघरमा, जिल्लामा नभएर राष्ट्रमै सम्म पनि आफूले गरेर हुने सहयोग र सेवाको लागि आफू सदा समर्पित छु। यही जीवन मेरो साहित्यको अतिरिक्त जीवन बनिरहेको छ।
अब यहाँको नेपाली साहित्यमा प्रवेशका मितिबाट कुरा गरौँ। कहिले प्रवेश गर्नुभयो नेपाली साहित्यमा र गजल विधामा?
यसरी भन्नुपर्दा साहित्यप्रति त मेरो लगाव सानैबाट हो। विद्यार्थी जीवनबाट भन्नुभन्दा पनि म मेरो ठुली आमा, मलाई जन्म दिने आमा बितेपछि 6 महिनाको समयमा मलाई जन्म दिने आमाले छोड्नुभयो, तुलसी गौडेल। त्यसपछि मेरो आमाको दिदी ठुली आमा भागीरथी पौडेल, उहाँको साथमा म रहेँ र उहाँले मलाई पालन तालन गर्नुभयो र उहाँको काखमा सुत्दा रहँदा बस्दा उहाँले रामायणका श्लोकहरू वाचन गर्नुहुन्थ्यो। त्यो रामायणको श्लोक वाचन गरेको सुन्दा सुन्दा मलाई पनि साहित्यतर्फको एउटा लगाव, एउटा छाप परेछ। सायद मैले पनि कविताहरू रचना गर्न थालेँ।
एउटा काखे जीवनमै साहित्यको एउटा
प्रभाव पर्यो। त्यसले म विद्यालयमा जाने बेला भएपछि विद्यालयमा पढ्दै गर्दा मैले कविताहरू कोर्थे, कथा गीतहरू त्यसरी रचना गर्थे। किनभने मेरो ठुली आमाले एकदम लयबद्ध तरिकाले रामायणको श्लोक वाचन गर्नुहुन्थ्यो। एक दिन हे हनुमान म चित्रकूटमा रामका नजिकमा थिया, मेरा काखमा सुतेर रघुनाथ हातको तकिया दिया, भने जस्तो त्यस्तो किसिमको लयमा उहाँले वाचन गर्दा गर्दै त्यो प्रभाव मलाई पनि पर्यो। त्यसपछि मैले पनि त्यस्तै लयबद्ध तरिकाले गुनगुनाउन थाले, कविता रचना गर्न थाले। अब त्यति बेलाका कविताहरू कति मार्मिक हुन्थे, कति भावुक हुन्थे, त्यो बेलामै छोडियो। अनि विद्यालयमा हुने शुक्रबारे अतिरिक्त क्रियाकलापमा कविताहरू वाचन गर्थे, कथाहरू वाचन गर्थे। त्यसपछि म पहिला दोस्रा भएर अति महत्त्व हुन्थ्यो त्यो बेला, अबिर लगाइदिनुहुन्थ्यो सरहरूले। अनि त्यसपछि घरमा जाँदा गाउँभरि बाटाभरि अबिर लगाएको देखेर ल अब के छोरीले के उपाधि के प्राप्त गरेर आइन भनेर सबैले माया दिनुहुन्थ्यो, फेरि अबिर थपिदिनुहुन्थ्यो। त्यस्तो किसिमको एउटा समय थियो, त्यो समय पनि मैले भोगेँ। र त्यसरी त्यस बेलादेखि नै मैले कविता लेख्थेँ, कविता लेख्दै गर्थेँ लेख्दै गर्थेँ। अनि जागिरमा मैले यो आइए पास गरेपछि जागिर क्रम थालनी भयो भवानी विद्यापीठ पर्वत फलेवासको भवानी विद्यापीठ माध्यमिक विद्यालयमा मेरो नियुक्ति भयो र त्यहाँ म पढाउन थालेँ। म अलिकति व्यस्त भएछु जागिरमा व्यस्त भए, नभए त्यति बेलादेखि नै मेरो कृतिहरू प्रकाशन हुन्थ्यो। मैले त्यो बेला जागिर नै ठुलो माने, जागिर पढाउने भाइ बहिनीहरूसँग सरहरूसँगको एउटा रमाइलो वातावरण, अनि त्यसपछि महिना मर्छ थोरै धेरै जति भए पनि तल भाता आउँछ, अब यही नै ठुलो कुरा हो रहेछ भन्ने। फेरि सबैभन्दा त्यस बेलाको बेलामा म चाहिँ एउटा उदाहरणीय थिएँ म। त्यसो भएको हुनाले म त के काने सबैभन्दा अब के बो चाहियो र मलाई भन्ने जस्तो अरू प्रतिभाहरूलाई मैले त्यति ख्याल गरिनँ, बिर्सिँदै
गएँ।
प्रतिभाहरूलाई मैले उजागर गर्न नचाहेको त्यही ठुलो कुरा मानेको मैले जस्तो लाग्छ मलाई अहिले। अनि त्यस्तो गर्दा गर्दै अनि मैले कहिलेकाहीँ त कविताहरू लेख्थेँ, ती लेखेका कविताहरू मैले नफाल्ने सङ्कलन गरेर राख्ने त्यो परिपाटी पनि मैले त्यस बेला सायद राम्रै गरेको रहेछु जस्तो लाग्छ। अनि एकैचोटि आएर म 2057 सालमा आएर मात्रै मैले कृतिको रूपमा कृतिको रूपमा सुनाखरी लाली गुराँसको देश कविता संग्रह मैले चाहिँ प्रकाशन गरेको।
अब त्यो काखे जीवनदेखि परेको प्रभावले अहिले तपाईँ आज यो स्थानमा हुनुहुन्छ।
हजुर, एकदम।
अब पर्वतको फलेवास यहाँले भन्नुभयो मेरो पहाड घर,
हजुर,
त्यहाँ पुगेर पढाउनु भएको रहेछ, म त्यहाँ जन्मेर त्यहीँ हुर्केर त्यहीँ बस्नु पाएको भए सायद आज म तपाईँको विद्यार्थी हुन्थ्यो होला, आज यहाँ यसरी भेट भइराखेको छ। अब सुनाखरी र लाली गुराँसको देश एउटा कृतिको जन्म,
हजुर,
इतिहास नै यहाँले बताइसक्नु भएको छ यसरी यो भावन्द। र सुरुवातमा कविता संग्रहमा यहाँको ध्यान गयो, कविता र अहिलेको परिवर्तित समयको कविता र गजल कसरी हेर्नुहुन्छ?
गजलको यो भन्दा पहिलेको प्रश्नमा पनि सरले गजलको बारेमा सोध्नु भएको थियो, म सायद रङ्गमा कविताको बारे भन्दा भन्दै अब यो गजललाई गजलको एउटा माहौल आयो। त्यस बेला गजलको माहौल त्यति थिएन अनि गजलको माहौल एउटा यस्तो लहर आयो अनि मैले पनि अब त्यताबाट त्यो भवानी विद्यापीठको जागिरे जीवनलाई निवृत्ति अथवा पेन्सन पेन्सनमा म चाहिँ निस्केर यता आइसकेपछि एक वर्ष निस्किनु थियो। पहिले 57 साल, म 58 सालमा निस्केको हो। 57 सालमा मैले यता नलप्रासीमा घर लिइसकेको थियो मैले 50 सालमा। त्यता आउने जाने क्रममा यो चितवनको एउटा प्रभाव पनि मलाई पर्यो। जस्तै अब यी पुष्पाञ्जली भाइहरू हुनुहुन्छ, उहाँहरूले गजल लेख्ने अनि त्यो संस्थामा पनि म आबद्ध भए अनि त्यसपछि गजलका पुस्तकहरू यता प्रशस्त पाइने, त्यो पढ्दै गर्दा त्यो ठाउँ यहाँको लेखी पर्वत भनेको अलि दुर्गम जस्तै थियो, दुर्गम नै हो। अनि त्यसरी गर्दा गर्दै गजल राम्रो विधा हो, यसलाई पनि किन नलेख्ने मैले भनेर गजल लेख्ने प्रयास गरेँ। अनि त्यसपछि गजलको पनि एउटा संकलन गरेर निर्जरणी गजल संग्रह मैले
62 सालमा
मैले
निकालेँ। अब मैले यो प्रश्न सोध्दैछु यहाँलाई, सायद त्यो अहिले तपाईँसँग छ छैन, मनस्पटलमा आउनुपर्छ, कागजमा सायद राख्नु भएको छैन होला। तपाईँले लेखेको पहिलो गजल याद छ तपाईँलाई?
पहिलो गजल याद गर्नमा राखेको छैन, तर त्यो राख्नुपर्ने हो, त्यो पत्रिकामा छ। त्यो गजल पर्वतको कालीको सुसेली भन्ने पत्रिकामा छ, त्यो पत्रिका चाहिँ मैले खोजेर अब सायद आजको यो उसले चाहिँ मलाई स्मरण गराउनु भयो, त्यसलाई चाहिँ अब जे होस् सुरक्षित राख्नुपर्ने खोज्नुपर्ने अवस्था रहेछ। र एउटा कुरा, म चाहिँ यसरी साहित्यमा एउटा समाहित हुनुको पछाडि पूर्व स्रष्टाहरू आदरणीय स्रष्टाहरूको पनि भूमिका छ। मैले चाहे उहाँहरूले चाहिँ अलिकति वातावरण पनि एउटा मार्गदर्शन पनि गर्नुभयो, जस्तै गोविन्द राज विनोदी सर हुनुहुन्छ, केशव आमोदी सर हुनुहुन्छ, उहाँहरूको एउटा प्रेरणा यो छन्दतिर, त्यति बेलासम्म मैले छन्दमा छन्दतिरको पनि सोच नराखेको, मैले त्यो लयमा चाहिँ मैले गाउने, त्यो लय त छन्दको पूर्वार्ध हो नि, त्यसलाई नै मैले त्यति उजागर गर्न नखोजेको। जुन मैले यो स्मृतिको एक झिलको भन्ने खण्डकाव्य लेखेँ, एक झिलको खण्डकाव्य लेखेँ, त्यो चाहिँ गीती कविता जस्तै भनौँ अथवा त्यसमा छन्द छ, छन्द छ तर पूरा छन्द त्यसमा छैन कि भङ्ग छ अलिकति। त्यसो भएर नारायण खनाल सर आदरणीय हाम्रो सर हुनुहुन्छ, नारायण खनाल सर, गोविन्दराज विनोदी सर, केशव आमोदी सर, उहाँहरूले तपाईँ यो किन यसरी गर्नुहुन्छ छन्दमा लेख्नु, तपाईँ त छन्दको राम्रो ज्ञाता हुनुहुन्छ नि, छन्दमा चाहिँ लेख्नुपर्छ भन्ने किसिमको प्रेरणा पाएपछि म छन्दमा लागेँ। अनि त्यसपछि मैले यो सृष्टि सौगात भन्ने छन्दबद्ध कविता सङ्ग्रह
निकालेँ,
अहिले म चाहिँ गजल पनि बहरमा लेख्छु र एउटा गजल सङ्ग्रह बहरमा मैले एउटा गजल सङ्ग्रह पनि तयार पारेकी छु, सायद त्यसलाई पनि यहाँहरूको हातमा
तयारी यहाँले गर्नुहोला। प्रिय गजल आउनु अघि यहाँहरूसँग मैले आज कुराकानी गरिराखेको छु साहित्यिक स्रष्टा कृष्णदेवी शर्मा, उहाँसँगको यो भलाको सारी सुन्दै रहनु भएको छ र हामी यो बीचमा उहाँका केही फर्केर जीवनलाई हेरेर साहित्यसम्मको उहाँको जीवन कहानी जोडिराखेका छौँ। अब साहित्यमा आइसकेपछि उहाँले गरेका सिर्जना कस्ता छन् अब यो सुन्नुपर्ने बेला आएको छ। हामी केही गजलको महफिल अब यहाँसँग जोड्दैछौँ। अब कृष्ण म्यामले कस्तो गजलहरू बहारमा या अरू के लेख्नु भएको छ अब भने केही छिन् उहाँकै गजलमा हामी सुस्ताउनेछौँ, सुरु गरौँ।
हुन्छ सर, धन्यवाद। अब यो 147 मोती जयन्तीको उपलक्ष्यमा स्वर्गीय कवि गजलकार हाम्रा मध्ययुगीन एउटा मूर्धन्य स्रष्टा मोतीको सम्झनामा सम्झना गर्दै म यो उहाँकै बारेमा लेखिएको गजल वाचन गर्ने अनुमति माग्छु। उदायौ तिमी भानुलाई लिएर गजलको मनोद भाव भित्रै रहेर, उदायौ तिमी भानुलाई लिएर गजलको मनोद भाव भित्रै रहेर, तिमी सुन्दरी रूप श्रृंगार धारी सदा मर्त्यमा बाँच उज्जवल भएर, उदायौ तिमी भानुलाई लिएर गजलको मनोद भाव भित्रै रहेर तिमी रत्न हौ मध्यकालीन मोती युगै एक तिम्रो बनेको छ हेर उदायौ तिमी भानुलाई लिएर गजलको मनोद भाव भित्रै रहेर छ बढ्दै गएको गजलको सवारी तिमी स्वर्गबाटै रमाइला हेर उदायौ तिमी भानुलाई लिएर गजलको मनोद भाव भित्रै रहेर चढाऊ म श्रद्धाञ्जलि के तिमीमा चढाई रहेछु गजल यै महेर उदायौ तिमी भानुलाई लिएर गजलको मनोद भाव भित्रै रहेर
मोतीको सम्झनामा मिठो शाब्दिक पुष्पगुच्छा त्यहाँले प्रस्तुत गर्नुभयो शुरूआतमा. अब थप अरू साहित्यिक महफिलहरू जो यहाँसँग चाहिँ गजल छन् हामी यो गजललाई सुनौ. अब
अरू गजलहरू
हजुर.
आउन नारी सब एक ठाउँ सन्देश आन्दोलनको फिजाउँ आउन नारी सब एक ठाउँ सन्देश आन्दोलनको फिजाउँ गर्नै परेको छ मिलेर क्रान्ति चाँजो र पाँजो सब झै मिलाऊ आउन नारी सब एक ठाउँ सन्देश आन्दोलनको फिजाऊ भोको छ यो पेट बिहानदेखि खेती र बारी कसरी मधाऊ आउन नारी सब एक ठाउँ सन्देश आन्दोलनको फिजाऊ तिम्रै छ भन्छन् घरका खजाना रित्तो छ यो हात म के सजाऊ आउन नारी सब एक ठाउँ सन्देश आन्दोलनको फिजाऊ
अन्तिम शेर
नारा बनेको छ स्वतन्त्रताको बन्दी छु धाक म के लगाऊ आउन नारी सब एक ठाउँ सन्देश आन्दोलनको फिजाऊ यो नारी वादी गजल
भन्नु पर्छ नारीवादी गजल
नारीवादी
तर बन्दी छु
यो धाक म के लगाऊ नारा बनेको छ स्वतन्त्रताको बन्दी छु यो धाक म के लगाऊ
तर परिस्थितिले जन्माएका हरेक कुरालाई छोटा छोटा शब्दमा गजलमा मिठरी प्रारोह गर्न सकिन्छ है
हजुर त्यो चाहिँ गजलको विशेषता हो
विशेषता नै हो विशेष गरी यहाँले गजल सिर्जना गर्दाखेरि कस्तो माहौलमा कस्तो समयमा कसरी चाहिँ गजल सिर्जना गर्नुहुन्छ
यो समय मिल्यो भने त म बिहानमा बस्छु लेख्नको लागि समय मिलेन भने अब त्यही हो घरयासी कुरामा कहिलेकाहीँ त अब आफूलाई काममा पनि व्यस्तता हुन्छ घर पनि हेर्नुपर्ने हुन्छ त्यसोसले बिहानमा फुर्सद मिलेन भने बेलुका खाना साना खाएर अरूले आराम गरिसकेपछि आफूले एक डेढ घन्टा लिएर आफ्नो मनमा लागेका कुराहरू कोर्ने गर्छु
एउटा त्यो खालको फुर्सदिलो समय
त्यस्तो किसिमको एउटा फुर्सदिलो समय लिएर कोर्ने गर्छु
लगभग उत्तरार्ध पनि आइपुगेका छौँ हामीहरू आजको अङ्कको र यहाँको एउटा मिठो गजल आवाज सुनौ यो तपाईँले आफूले लेख्नु भएको एउटा गजल र त्यसपछि हामी कार्यक्रमको बिट मार्नुपर्ने समयमा पनि आइपुगेका छौँ समयले पनि नेटो काट्दैछ
हजुर सुकाई सुराही पिएकी छु नारी म दुखी बनेरै जिएकी छु नारी कठै राष्ट्रलाई बनाएर भारी बढी दुख पीडा दिएकी छु नारी सुकाई सुराई पिएकी छु नारी म दुखी बनेरै जिएकी छु नारी तिरस्कार देखि फटाएर छाती बलै धैर्यताले सिएकी छु नारी सुकाई सुराही पिएकी छु नारी म दुखी बनेरै जिएकी छु नारी भदौरे झरीले बढेको नदीमा किनारा खिए झैं खिए की चुनारी सुकाई सुराही पिए की चुनारी मधुखी बने रही जिए की चुनारी म उड्दै छु जागी बनी क्रांतिकारी जुझारू प्रतिज्ञा लिए की चुनारी सुकाई सुराही पिए की चुनारी मधुखी बने रही जिए की चुनारी। अब अंतिम छ आवाज टाडा पुर्याएर क्रांति म आह्वान गर्ने भए कि चुनारी सुकाई सुराई पिए कि चुनारी म दुखी बनेरै जिए कि चुनारी। हस् त धन्यवाद।
नारी आन्दोलनको प्रतिनिधित्व गर्ने अवसर मिल्यो भने के गर्नुहुन्छ तपाईँले?
नारी आन्दोलनको आवश्यकता त छँदैछ, एकदमै छ। किन भन्नुपर्दा नारीहरूको प्रतिकारमा नारीहरू नै छौ हामी।
नारी
बीच नै एउटा अन्तर्द्वन्द छ। जबसम्म हामी नारी बीचको अन्तर्द्वन्द हामीले मेट्न सक्दैनौ तबसम्म नारीहरूको विकास पनि सम्भव छैन र नारीहरू को एउटा उठान पनि हुन सक्दैन।
एउटा नारीले अर्को नारीको
खुट्टा तानेकै छन्, त्यहाँ दबाब भएकै हुन्छ। त्यसो भएको हुनाले सानो कुरामा एउटा घरभित्रको कुरालाई लिएर राष्ट्र अन्तर्राष्ट्रसम्म पनि हेर्दा नारी बीचको द्वन्द नै हामी हाम्रो एउटा
जडसूत्र
बनिरहेको छ र अग्रगामी हुने मार्गमा बाधक बनेको छ।
एकदमै खुसी लाग्यो आजको अङ्कमा यहाँसँग भेट हुन पाइयो र यहाँको व्यस्त समयको बावजुद हामीलाई आज समय दिनुभयो, यसका लागि म र कालिका एफएम प्रहरी यहाँप्रति धेरै आभारी छ।
धन्यवाद यहाँसम्म बोलाएर विजय सरले मलाई पनि यो गजलका पारखीहरू गजलका श्रोताहरू समक्ष मेरो एउटा आवाजलाई पुग्ने चाहिँ अवसर दिनुभयो, यसको लागि यहाँलाई मेरो तर्फबाट पनि कालिका एफएम परिवार र साथै विजय सरलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद छ। यस्तो अवसर फेरि पनि मिलोस्, यो कालिका एफएमको दिनोत्तर प्रगति हुँदै जाओस्, यही मेरो शुभकामना र अन्तिम विदा।
धेरै धेरै धन्यवाद सर। अरू बेला पनि भेट्नुपर्छ, अहिले अन्तिम विदा नभन्नु होला, अरू बेला पनि भेट्नुपर्छ
आजको लागि।
आजको अङ्क यति नै प्रिय गजल अनुरागी, यहाँसँगको बसाई छुट्याउनु पर्ने हुन्छ। यसपछि अन्य श्रृङ्खलाहरू पनि जारी रहनेछन्। हामी गजलको एउटा विशेष श्रृङ्खलामा आज बस्यौं र यसपछि नेपाल खबर हाइलाइट्स यहाँले सुन्न सक्नुहुनेछन्। आजको अङ्कबाट पनि मलाई यतिन्जेल सहयोग गर्नुहुने प्राविधिक मित्र राकेशप्रति म आभारी छु र तपाईँकै गजल मनको राज म विजय राज बिदा हुन्छु। आज्ञा दिनुहोस्। नमस्कार। शुभरात्री।